بسم الله الرحمن الرحيم. دنیا میں اللہ پاک نے کچھ ایسا انتظام رکھا ہے کہ اجتماعی کام کرنے ہوں یا انفرادی کام کرنے ہوں، اس میں بہت ہی حکمت سے اور مصلحت سے اپنے امور کو انجام دینا ہوتا ہے. بعض مرتبہ ظاہری طور پر نقصان کی صورتیں سامنے آتی ہیں، لیکن اس کے پیچھے کوئی اللہ پاک فائدے کی شکل رکھتے ہیں. بعض مرتبہ فائدے کی شکلیں سامنے ہوتی ہیں، اس کے پیچھے نقصان رکھا ہوا ہوتا ہے. محض نقصان کو دیکھ کے گھبرا جانا یہ بھی غلط ہوتا ہے، محض فائدے کو دیکھ کے آگے بڑھ جانا یہ بھی غلط ہوتا ہے. بنیاد جو ہے وہ اسلامی احکام کی موافقت ہے، شریعت مطہرہ کی پیروی ہے. حکم کیا ہے اس کو دیکھنا، بھلے سے شروع میں فائدہ ہوتا ہوا نظر آ رہا ہو یا نقصان نظر آ رہا ہو. خود حضور پاک صلی اللہ علیہ وسلم کی حیات مبارکہ میں ایسے بہت سے واقعات ہوئے، ظاہر ہے کہ وہ واقعات ہوئے اس لیے تاکہ امت کو سبق ملے اور اللہ پاک اپنے کاموں میں کس طریقے سے انتظام فرماتے ہیں، تدبیر فرماتے ہیں، وہ چیز کھل کے سامنے آئے. اس میں سے ایک واقعہ سورہ فتح میں بیان کیا گیا ہے خاص. ایک مرتبہ حضور پاک صلی اللہ علیہ وسلم نے خواب دیکھا کہ آپ عمرہ فرما رہے ہیں. آپ نے صحابہ سے فرما دیا کہ میں نے خواب دیکھا ہے کہ میں عمرہ کر رہا ہوں. نبی کا خواب وحی ہوتا ہے، اس کا مطلب اللہ پاک کا حکم ہے عمرہ کرنے کا. صحابہ کرام کی ایک بڑی جماعت حضور کے ساتھ عمرہ کرنے کے لیے تیار ہو گئی. تقریباً 1400 صحابہ تیار ہو گئے، 1500 کے قریب عمرہ کرنے کے لیے، اور آپ عمرے کے لیے چلے بھی. خواب بھی آپ نے دیکھا، صحابہ بھی تیار ہو گئے، عمرے کے لیے آپ چل پڑے. مدینہ منورہ سے بہت کافی دنوں میں آنا ہوتا تھا، 10-11 دن لگ جاتے تھے وہاں سے آنے کے لیے. اس زمانے میں اونٹ کے ذریعے سے جب آتے تھے تو 11 دن 10 دن 9 دن 13 دن ایسا لگ جاتے تھے. تو جدے سے ہم جب مکہ مکرمہ جاتے ہیں تو راستے میں ایک شمیسیہ بول کے جگہ ملتی ہے. اسی شمیسیہ کے پاس میں حدیبیہ نام کی ایک جگہ ہے، تو اسی راستے سے تشریف لائے تھے آپ صلی اللہ علیہ وسلم، وہاں آپ ٹھہرے ہوئے تھے. بس اب ظاہر ہے کہ ایک دن کا راستہ رہ گیا تھا جانے کا، پہنچنے ہی والے تھے مکہ مکرمہ. مکہ والوں نے آپس میں طے کیا کہ صاحب اب پہلے تو یہ لوگ یہاں سے بھاگ گئے اور اب جناب والا وہاں سے آ رہے ہیں اور مکہ میں عمرہ کرنے کے لیے آ رہے ہیں بیت اللہ پہ، ہم تو ان کو آنے نہیں دیں گے. تو مکہ والے انہوں نے آپس میں مشورہ کیا اور سخت ایکشن لینا طے کیا اپنی اس میں کہ وہ ہم آنے نہیں دیں گے، چاہے لڑنا مرنا پڑے، کچھ بھی ہو جائے. یہ بات حضور پاک صلی اللہ علیہ وسلم کے معلوم ہوئی کہ مکے والوں نے آپ کو آنے سے روک دیا ہے، منع کر دیا ہے، ورنہ تو پھر لڑائی ہوگی، خون ریزی ہوگی. آپ صلی اللہ علیہ وسلم وہاں ٹھہر گئے. آپ نے عثمان رضی اللہ تعالیٰ عنہ کو بات کرنے کے لیے بھیجا. وہاں جہاں جا کے ٹھہرے ہوئے تھے عثمان رضی اللہ تعالیٰ عنہ، کچھ لوگوں نے شرارت کرنے کی سوچی، لیکن جنہوں نے امان دیا ہوا تھا انہوں نے ڈیفینس کیا، دفاع کیا. بہرحال بات تو کامیاب نہیں ہوئی، لیکن ایک بات مشہور ہو گئی، وہ ہے کہ عثمان کو مکے والوں نے قتل کر دیا. تو اب یہ بات جب ملی تو حضور پاک صلی اللہ علیہ وسلم کے آپ سفیر اور نمائندے تھے، تو ظاہر ہے کہ نمائندے کے ساتھ میں کوئی معاملہ ہو تو پورے پورم کے ساتھ ایک ہی مرتبہ شمار کیا جاتا ہے. تو آپ نے فرمایا کہ نہیں، عثمان کا تو بدلہ لینا پڑے گا، آئے تو تھے ہم عمرہ کرنے کے لیے، لیکن اب ان سے لڑنا بھی پڑے گا. بیعت کر لیا آپ نے، صحابہ کرام نے بیعت کی، بیعت علی الموت، موت پہ بیعت کی، مر جائیں گے آپ کے ساتھ، وہ واپس نہیں جائیں گے، لڑیں گے. ظاہر ہے کہ یہ بہت ہی شدید قسم کی بیعت تھی اور بہت ہی عجیب تھی، اور حضرات صحابہ کی جانساری حضور پاک صلی اللہ علیہ وسلم کے ساتھ میں تھی. قرآن پاک میں اس کا ذکر آ گیا. اللہ تعالیٰ فرما رہے ہیں کہ لقد رضی اللہ عن المؤمنین اذ یبایعونک تحت الشجرہ. اللہ پاک راضی ہو گیا ان ایمان والوں سے, ایمان والوں سے اللہ پاک راضی ہو گیا جب وہ بیعت کر رہے تھے آپ سے درخت کے نیچے. حدیبیہ میں ایک جگہ تھی جہاں بیٹھ کے آپ نے بیعت لی تھی, وہاں پہ ایک درخت تھا, اس درخت کے نیچے بیٹھ کے آپ نے بیعت لی تھی. تو بیعت رضوان کہتے ہیں ان لوگ اس کو. اس بیعت لینے والوں سے اللہ پاک نے رضا کا اعلان فرما دیا کہ میں ان سب سے راضی ہوں. میں خاص رعایت کی جاتی تھی ان لوگوں کی جو بیعت رضوان میں شریک تھے, کہ ان لوگوں نے جو ہے موت پر حضور صلی اللہ علیہ وسلم سے بیعت کی کہ ہم مریں گے. ادھر بیعت ہوئی, ادھر حضرت عثمان رضی اللہ تعالیٰ عنہ آ گئے, ان کا وہ قتل نہیں ہوئے. اور دوسری بات یہ ہوئی پھر کہ ان لوگوں نے کچھ شرائط پیش کی کہ بھئی ابھی تو تم نہیں کر سکتے, تم چلے جاؤ واپس. جب یہ بات ہونے لگی تو حضور پاک صلی اللہ علیہ وسلم نے موقع کو غنیمت جانا اور ان کی اس آفر کو بھی قبول کر لیا کہ بھئی ٹھیک ہے ہم صلح کر لیتے ہیں, معاہدہ کر لیتے ہیں کہ ہم آپس میں لڑیں گے نہیں. جب یہ صلح کی بات چیت, بات تو بڑی لمبی ہے لیکن مختصر یہ ہے کہ جب یہ صلح کی بات چیت ہوئی تو آپ صلی اللہ علیہ وسلم آمادہ ہو گئے صلح کرنے پر, اور اس میں یہ بات آ گئی کہ آپ اس سال تو عمرہ نہیں کر سکتے چونکہ یہ ہماری ناک کا مسئلہ ہو گیا ہے, ہماری ناک کٹ جائے گا. آپ عمرہ کریں گے, عمرہ آپ کریں گے ناک ہماری کٹے گی, لہذا آپ عمرہ نہیں کریں گے اس سال. لیکن اس کے ساتھ ساتھ یہ جو ناجنگ معاہدہ ہوا, اس معاہدے میں بہت ہی صحابہ کو ناگواری ہوئی. ایک تو یہ کہ واپس جانے کا کیا مطلب ہے, ہم تو مرنے کے لیے عبادت کر چکے ہیں آپ کے ہاتھ پہ, مر جائیں گے زیادہ زیادہ اور کیا ہے, پھر ہم حق پہ نہیں ہیں کیا, ہم حق پر ہیں. حضرت عمر رضی اللہ تعالیٰ عنہ کو تک جوش آ گیا, حضور سے فرمایا کہ آپ اللہ کے رسول ہیں نا؟ جی ہاں بالکل. آپ نے خواب دیکھا کہ لیں گے ہاں دیکھا ہے, سچا دیکھا کہ لیں گے بالکل سچا دیکھا ہے, ہم حق پہ ہیں کہیں گے جی ہم حق پہ ہیں. تو پھر یہ ذلت کی کیا ضرورت ہے اپنے کو گوارا کرنے کی, چلو چلتے مکہ مکرمہ, دیکھ لیں گے اس میں کتنا دم ہے ان لوگوں میں بھی. صحابہ کے پاس, صحابہ تو بہت جری تھے, بہت بہادر تھے, اور ایمان تو ان کو اور زیادہ آسمانوں پہ پہنچا چکا تھا سوریا پہ. تو انہوں نے کہا کہ ہم مرنے کو تیار ہیں, کوئی مسئلہ ہی نہیں. آپ صلی اللہ علیہ وسلم فرمائے تھے نہیں, میں اللہ کا رمی ہوں, تم جان مانتے ہو کہ نہیں, اللہ آپ اللہ کے, بس میں جیسا بول رہا ہوں ویسا سنو, میں اللہ کا رسول ہوں, جو بات میں بولوں گا وہ بالکل مناسب ہوگی صحیح ہوگی. تو یہاں تک جو ہے نا باتیں ہوئی. تو غرض یہ ہے کہ وہ مصالحت ہوئی کہ جنگ نہیں کرنا ہے, دس سالہ مدت طے ہوئی کہ دس سال تک آپس میں جنگ نہیں ہوگی, تم ہمارے آدمی سے نہیں لڑو گے, ہم تمہارے آدمی سے نہیں, تمہارے حلیف سے ہم نہیں لڑیں گے, ہمارے حلیف سے تم نہیں لڑو گے. حلیف کہتے ہیں ان سے جن کے ساتھ میں ان کی اپنی جوڑ بنی ہوئی ہے, گروپ ہوتے ہیں. اس میں ایک بات یہ بھی تھی کہ اس سال تو عمرہ نہیں کریں گے, آپ واپس چلے جائیں گے. اب عمرے کا تو احرام باندھے ہوئے تھے, آپ کو پتہ ہی ہے کہ ابیار علی سے ہی ہے نا, وہاں سے گل حلیفہ سے ہی احرام باندھ لیتے ہیں نا, جب مدینہ منورہ سے آتے ہیں تو وہیں سے احرام باندھ لیتے ہیں, مدینہ سے نکلتی ہی جگہ ہے وہ, حالت احرام میں تھے سارے. تو اب احصار کہتے ہیں اس کو, یعنی روک دیے جانا کسی وجہ سے, مجبوری کی وجہ سے احرام تو باندھ دیے لیکن جا نہیں سک رہے. ایسے وقت کے کچھ احکام ہیں الگ سے, تو ان احکام کی روشنی میں حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ یہاں پہ اپنا احرام کھولو, یعنی بال منڈاؤ, احرام کھولو, جو جانور لے کے آئے تھے سوق حدی کہتے, جو جانور ساتھ لائے تھے ان کی قربانی دو اور ان کو بھیج دو حرم, اور پھر اس کے ساتھ ساتھ ہم لوگ واپس چلتے ہیں اس کے بعد سے. صحابہ کہتے ہیں کہ یہ بات اتنی ناگوار ہوئی صحابہ کو کہ کوئی سر منڈانے کو تیار نہیں. حضور کی بات تو سن لی لیکن ہمت نہیں ہوئی کسی کو سر منڈانے کی, کیسا منڈانا, کیسا کرنا یہ کام. حضرت ام سلمہ کے پاس حضور صاحب, ام سلمہ ساتھ میں تھی حضور صلی اللہ علیہ وسلم کے, ام سلمہ سے حضور نے فرمایا کہ یہ لوگ جو ہے نا, میں کہہ رہا ہوں ان کو بال منڈا لو تو بال منڈا نہیں رہے. حضرت ام سلمہ نے فرمایا اس کا ایک ہی حل ہے, سب کے بیچ میں بیٹھ کے آپ اپنے بال بنا دیا, خصہ ختم. حضور پاک صاحب فرما گیا بات تھی بالکل تمہاری معقول ہے, آپ نے اجام کو بلایا اور بیچ میں بیٹھ گئے سب کے, کہا کہ میرے بال اتارو. اب حضور کے بال اتارنے کے بعد میں اس کا مطلب یہ کہ فنش ڈن معاملہ, اس کے آگے تو کچھ ہونے والا نہیں ہے. صحابہ کہتے ہیں, پھر صحابہ آپس میں بال بنانے کے لیے بیٹھ گئے ایک دوسرے کے. صحابہ کہتے ہیں اتنا غصہ ہم کو تھا اس بات پہ کہ ہم ایک دوسرے کے بال نکال رہے تھے, ایک دوسرے کی کھال کاٹ رہے تھے غصے میں, ساروں کے سر چھیل رہے تھے ہم یہاں سے, مطلب خون خون, مطلب غصہ اتنا تھا کہ ہاتھ ہی سیدھا نہیں چل رہا تھا, ہاتھ کانپ رہے تھے, اور بال کٹنے کے بجائے سر کٹ رہے تھے لوگوں کے, کھالیں اتر رہی تھیں, بڑا سب نے اتاری دیا آخر سب ملا کے وہ واقعی. تو اس موقع پر ان مشرکین کے ساتھ میں جو معاہدہ ہوا کہ بھائی جنگ نہیں ہوگی, تو اس کے علاوہ بقیہ جو نو آئٹم تھے نا, جو وہ بہت ہی مسلمانوں کے ایک اعتبار سے ذلت کے تھے تھوڑے سے, کہ صاحب تمہارا آدمی ہمارے پاس آئے گا ہم واپس نہیں کریں گے, ہمارا آدمی تمہارے پاس آئے گا تم کو واپس کر دینا پڑے گا. ایسی کوئی شرط شرط ہوا کرتی ہے؟ جب معاہدہ نا جنگ ہو گیا ہے تو بھائی عمرہ کرنے کے لیے آ جا, ہم کو آنے تو نہیں, عمرہ کرنے کے لیے اس سال نہیں آ سکتے, آپ کو اگلے سال آنا پڑے گا. اور اگلے سال آئیں گے تو آپ ہتھیار بالکل ساتھ میں نہیں رہ سکتا آپ کے, بغیر ہتھیار کے آنا آپ, عجیب عجیب قسم کی انہوں نے ساری چیزیں اپنی ڈالی ہوئی تھی اس میں معاہدے میں. اور حضور پاک صلی اللہ علیہ وسلم ہر چیز میں فرما دیتے ٹھیک ہے یہ بھی مان لو, یہ بھی مان لو, یہ بھی مان لو, یہ بھی مان لو, ساری چیزیں آپ صلی اللہ علیہ وسلم مانتے چلے جا رہے تھے. اس پر اللہ تبارک و تعالیٰ نے جب یہ ہو گیا قصہ, اور پھر حضور جو ہے نا یہاں پر احلال فرما کر یعنی اپنا احرام کھول کے واپس جانے لگے, تو یہ سورت اتری ہے. اور اس سورت میں اللہ پاک نے فرمایا کہ ہم نے آپ کو فتح مبین دے دی, انا فتحنا لك فتحا مبینا, انا فتحنا لك فتحا مبینا, سورہ حدیبیہ سے واپسی کے موقع پر اتری ہے. اور صلح حدیبیہ کی صلح کو فتح مبین قرار دیا گیا, یا فتح مبین ہو گئی آپ کی. اب یہ بڑی عجیب بات ہے کہ دیکھنے میں ذلت ہوئی, شکست ہوئی, ناکامی ہوئی, اور لوگوں میں شک شبہ پیدا ہونے کا موقع پیش آ گیا, لیکن اس کو فتح مبین اللہ پاک فرما رہے ہیں. حضور پاک صلی اللہ علیہ وسلم کی اللہ پاک نے جو فراست دی ان کو, جو خاص چیز عطا فرمائی تھی, وہ یہ کہ آپ اس چیز پہ تھے کہ جتنی چیزیں سائیڈ میں یہ لوگ مانگ رہے ہیں ان کو دے دو چاند کے طور پر, اس پہ راضی کر لو کہ لڑیں گے نہیں. چنانچہ یہی آپ کا ایک ہی ٹارگیٹ تھا کہ یہ نہ لڑنے پہ راضی ہو جائیں, بقیہ جو چیزیں مانگ رہے ہیں وہ چھوٹی موٹی ہیں, اس میں عزت کا کیا مسئلہ ہے؟ عزت عزت ذلت کیا چیز ہوتی ہے؟ عزت تو اللہ کے پاس ہے, عزت تو اللہ. کیا ہوا؟
لیکسس گاڑی انٹرنس کو بلاک کرے گی, FH1 کچھ نمبر ہے, پلیٹ نمبر لیکسس گاڑی ہے. کس لیے گئی
بھائی؟ تیارام بے گاڑی کو بیچ میں کیوں کھڑا کر دیا بھائی؟ لیکسس گاڑی کسی کو بلاک کر رہی ہے, کیا نمبر ہے؟ نمبر یاد ہے
FH1 کچھ ہے, FH1 780
تمہاری ہے نا؟ بتا اس کو فتح مبین کیوں قرار دیا گیا؟ ہوا اصل میں یہ کہ سارا مسئلہ یہ تھا کہ دعوت اور تبلیغ کرنے نہیں دے رہے تھے مکے والے, بات کیا ہے وہ سمجھنے نہیں تھے. حضور پاک صلی اللہ علیہ وسلم کی بات کیا وہ تو سنتے, آپ کی دعوت تو سنتے کہ آپ چاہتے, آپ فرما کیا رہے ہیں, آپ فرماتے کیا ہیں, آپ کی چاہت کیا ہے. تو جب یہ ناجنگ معاہدہ ہو گیا تو آپ صلی اللہ علیہ وسلم کو دعوت اور صحابہ کو دعوت لوگوں میں دینے کا, غیر مسلموں میں دعوت پیش کرنے کا ایک بہترین موقع مل گیا. تو صرف دعوت کے لیے موقع کا مل جانا صحابہ کو, اس کو فتح مبین قرار دے دیا جائے, اب راستہ کھل گیا تمہارا. چنانچہ یہ صلح حدیبیہ 6 سال سن 6 ہجری میں ہوئی ہے, اور ظاہر ہے کہ اس کے بعد میں فتح مکہ کا واقعہ سن 8 ہجری میں پیش آیا ہے, 2 سال کے بعد میں فتح مکہ کا واقعہ پیش آیا ہے. تو پورے 22 کتنے سال ہی ادھر کے 6 سال اور ادھر کے 13 سال, اتنے سالوں میں جتنے مسلمان نہیں ہوئے تھے کہ یہ 2 سال کے اندر اس سے کئی گنا زیادہ مسلمان ہو گئے. کیونکہ ہر قبیلے میں جانا آسان ہو گیا, ہر لوگوں سے بات کرنا, کیونکہ یہ چیز تو ڈیسائڈ تھی کہ لڑنا نہیں ہے. تو ٹھیک ہے پھر سنو بات کیا ہے. تو بات کیا ہے سنو والی بات پر ایسی بات چلی, ایسی چلی کہ ہزاروں لوگ جو ہے نا وہ اسلام کے اندر داخل ہو گئے, اور قبیلے کے قبیلے اسلام کے اندر داخل ہو گئے. اس کو حق تعالیٰ جل جلالہ نے فتح مبین قرار دیا. اس واقعے کو بہت تفصیل سے ذرا پھیلا کر بیان فرمایا گیا ہے سورہ فتح کے اندر مختلف انداز میں, اور پھر حضرات صاحب اور حضور پاک صلی اللہ علیہ وسلم کے خواب دیکھنے کا بھی اس کو صاف طور پر وضاحت فرما دی قرآن پاک میں کہ لقد صدق اللہ رسول الرؤیا, خواب جو نبی نے دیکھا تھا وہ اللہ نے دکھایا تھا اور سچا خواب تھا یہ. تم مسجد حرام میں ضرور داخل ہوں گے, آپ نے دیکھا تھا کہ میں حرم میں داخل ہوا ہوں, پھر میں نے احرام عمرہ کیا ہے, پھر میں نے اپنے سر منڈائے ہیں. لتدخلن المسجد الحرام ان شاء اللہ, کیا ہے وہ پورا, محلقین رؤوسکم ومقصرین لا تخافون فعلم ما لم تعلموا فجعل من دون ذلك فتحا قریبا. یہ پورا اللہ تبارک و تعالیٰ نے رکوع نازل فرما دی اسی سورہ فتح کے اندر ہے. چنانچہ پھر ہوا بھی, اگلے سال آپ تشریف بھی لے گئے, اور ساتھ ہی ساتھ جب لوگوں کو شبہ ہوا تھوڑا سا تو آپ نے فرمایا کہ خواب تو میں نے دیکھا تھا مگر اسی سال کروں گا, یہ واقعہ اسی سال ہوگا یہ تو نہیں بتایا گیا تھا. تو ہم اپنے انداز پہ چل پڑے تھے کہ خواب دیکھ لیا ہے تو چلنا چاہیے, مگر یہ سال اصل میں اگلے سال سے متعلق تھا, خواب جو ہے یہ اگلے سال سے متعلق تھا. وہ اللہ پاک کی مصلحت ویسی تھی, مگر وہ اگلے سال سے متعلق ہے اس کو ڈکلیئر نہیں کیا گیا, چونکہ یہ واقعہ کرانا تھا اللہ پاک کو. अब ये इसका मतलब ये बना कि वहां से निकलना है उमरे की नीयत से, यहां के उदयबिया में रुक जाना, फिर मक्के वालों से पंगे का होना, इस पंगे के दरमियान में ये सारे मामले होना, फिर हजरत साहबा का बैठ हो जाना इस मामले में, यानी लड़ने के लिए तैयार हो जाना, और वह सब तैयार करना मकसूद था अल्लाह तबारक व तआला को साहबा से, और फिर ये मुआहिदा करवाना मकसूद था। इसलिए ये नहीं बताया गया कि ये ख्वाब तो आपको दिखाया जा रहा है मगर ये अगले साल करने का है, इस साल करने का नहीं है, बल्कि ये साल ये वाकया उसके दरमियान में होना था। लेकिन इस वाकये ने बेशुमार पहलू खोल दिए जिंदगी में। वो ये होता है कि जहां यानी इस्लाम के गालिब आने की असल सूरत दावत इल्लाह है, जब तक लड़ाई से गुरेज हो सकता है लड़ाई नहीं करना चाहिए, जहां लड़ाई का माहौल नहीं है वहां लड़ाई नहीं करनी चाहिए, जहां लड़ाई की ताकत नहीं है वहां लड़ाई नहीं छेड़नी चाहिए कभी भी, वहां लड़ाई की बातें भी नहीं करनी चाहिए। अब आपके पेट में कुछ है नहीं, इंतजाम कुछ है नहीं आपका, बड़ी बड़ी बातें कर रहे हैं तो जाहिर है कि वो तो फिर वो खान साहब पैसा हो जाता है। एक खान साहब थे, एक बनिया उनसे लड़ पड़ा, वो खान साहब दो खान साहब है जलाली आदमी, उन्होंने एक थप्पड़ रसीद कर दिया, अपने मुझे मार दिया, अब के तो मारो मैं देखता हूं, उसने और एक लगा दिया उल्टे हाथ, दूसरी बार दवा मार दिया, अब के तो मार मत हुई, एक और मार दिया, वो बजा रहे जो कुछ भी नहीं था उसके सामने, और वो एकदम मारने के लिए करीब गया उसके वो आदमी, और उसी बात फिर पीछे हट गया। एक दोस्त उसका जो है ना वो दूर से खड़ा था, ये पिट रहा था तो वो क्यों आता, उसकी थोड़ी पिटने की कोई ख्वाहिश थी, वो दूर खड़ा होकर देख रहा था। जब वो बनिया वापस जाने लगा तो कहने लगा यार अजीब आदमी है, तो वो मारते जा रहा था और तू मार खाए जा रहा था, कहने लगे तुझे क्या पता है, ऐसी जोर से मैंने उसका पैर खुला है जाके के घर जाके याद करेगा वो, ये कैफियत होती है, होता तो कुछ है नहीं, जूते खा लेना पड़ता है शराफत से सीधे सीधे और काम कोई होता नहीं। और बाद मरतबा तो एक ऐसी सिचुएशन क्रिएट हो जाती है कि यानी मुसीबत भी सर पे आ जाती है और काम कुछ भी नहीं होता, और साथ ही साथ जो है ना सामने वाले की बात पूरी की पूरी हो जाती है, बिल्कुल नामुनासिब होता है। जहां पर मुसलमान के पास ताकत नहीं है वहां पर मुसलमान लड़ाई की बात ना निकाले और पंगा ना ले, मतलब ऐसी चीज भी ना करे, ऐसी हरकतें भी ना करे जिसकी वजह से दुश्मन को इश्तेआल हो जाए, वो भड़क उठे। बस अपने हजरत मूसा नबीन सलाम को अल्लाह तबारक व तआला ने चूंकि फिरौन से लड़ने की ताकत नहीं थी बनी इसराइल के पास, तो ये फरमाते हैं इजालू बुयूतकुम क़िबला वअक़ीमुस सलाह, अपने घरों को क़िबला बनाओ और उसमें इबादत करते रहो। शुरू में बनी इसराइल बेसमेंट में ही पढ़ते रहे, बेसमेंट तो थे नहीं, मैं तो एक कांसेप्ट दे रहा हूं उसका, करीबन मिलता जुलता ऐसे मजमून था वो। अब घर में छुपके नमाज पढ़ना तो बेसमेंट में जो है ना वे इजालू बुयूतकुम क़िबला वअक़ीमुस सलाह वबशिरिल मोमिनीन, तुम अपना काम करते रहो देखो होता क्या है आगे आगे। बिल आखिर फिर पूरे बनी इसराइल को हजरत मूसा अलैहिस्सलाम लेके चले गए, फिरौन से बिल्कुल लड़ाई भिड़ाई नहीं की, टक्कर नहीं लिया उसके साथ। अल्लाह तबारक व तआला ने फिरौन को निकाला मिस्र से, और वो भी निकाला किस बेस पे, इन लोगों से लड़ाई के उन्मान पर कि इनको मारो जाके, कमजोर लोग हैं इनको मारो। अल्लाह पाक फरमाते हैं फाखरजनाहुम मिन जन्नत, हमने निकाल लिया उनको, क्योंकि इनको लड़ने की ताकत नहीं थी, हमारे हुक्म पे चल रहे थे, नबी की फरमाबरदारी हो रही थी, जैसे नबी बोले वैसे उसको फॉलो करते जा रहे थे, अगर से बीच दरमियान में गड़बड़ करते थे मगर मूसा डंडे की तरफ से सही कर लेते रहते थे उनको। तो फिर हुआ ये कि इन सारों को निकाल दिया, फाखरजनाहुम मिन जन्नतिन व उयूनिन व कुनूजिन व मकामिन करीमिन, हमने उनको बागों में से निकाला, खजानों में से निकाला, इज्जत की कुर्सियों में से निकाला, सारी मिनिस्ट्रियां सारी कुर्सियां वो जैसी की वैसी, सारे खजाने दौलत बागात पुल ब्रिज जैसे के वैसे, मकानात सब वैसे के वैसे, महल्लात वैसे ही। फिरौन को फिरौनियों को पूरों को निकाल के पानी में डुबोया, बनी इसराइल से कहा कि आइए ले लो तमाशा पूरा, वाउरसना बनी इसराइल, हमने बनी इसराइल को उसका वारिस बना दिया। तो ये अल्लाह तबारक व तआला के काम है दुनिया के अंदर कायनात में से होते रहते हैं, इसलिए मुसलमानों को उनके पास एक हिकमत होनी चाहिए, एक विजडम होना चाहिए, समझबूझ होना चाहिए। इसी वजह से क्या है, अपने वक्त के उलमा से तमाम उमूर में चाहे वो इज्तमाही हो चाहे वो इंफरादी हो मशवरा कर करके पूछ पूछ के चलना चाहिए, अंदाजा नहीं होता बाद मरतबा क्या हो रहा है। तो ये जो मजमून बयान कर दिया गया है इसमें बहुत से सबक हैं, उसमें से एक सबक हिकमत हासिल करने का, मौका फहमी, मामला फहमी, मर्दों फहमी, आदमियों को समझना, वक्त को समझना, मौके को समझना, और फिर शरीय हदूद भी कायम रहना। बाद मरतबा होता है कि आदमी हिकमत मसलियात के नाम से शरीयत को छोड़ देता है, शरीयत को नहीं छोड़ने का है, शरीयत को छोड़ दिए तो फिर भी बाकी नहीं रहता है, उस वक्त खुद शरीयत आपको रास्ता देती है कि ऐसा करोगे तो शरीयत ही रहना होगा। शरीयत का रास्ता क्या है उस वक्त वो जानने की चीज होती है, अगर आदमी इस फहम को लेकर चलता है तो काम सही हो जाता है। और एक बात यह निकल गई कि दावत इल्लाह एक ऐसी ताकत है मुसलमानों के पास कि अगर वो इस मौजू को इख्तियार करें तो किसी भी चीज से चाहे वो हार जाए इससे नहीं हार सकते, और उनके गालिब होने का रास्ता ही ये है। हम मादी एतबार से तरक्की करना चाहेंगे तो दूसरे लोग तो बहुत आगे तरक्की कर चुके हैं, हम तरक्की करके यहां तक आने तक ये इससे और 50 साल आगे निकल जाएंगे, 100 साल आगे निकल जाएंगे, क्या करोगे तुम? कहां लड़ने भिड़ने की बात करते हो? उसका तरीका यह है कि इनको मुसलमान करो ना जिनके पास ताकत है। दावत में यही तो होता है और क्या होता है। इसका तरीका यह है कि जिसके पास पावर है, जिसके पास सोर्सेस है, जिसके पास असबाब है, जिसके पास फहम है, जिसके वगैरह वगैरह जो कुछ भी है, उसको ही मुसलमान करो ताकि वो सारा का सारा इस्लाम को ही लग जाए, वो भी इस्लाम को लग जाए और उसके सोर्सेस और उसके जितने वसाइल हैं वो भी इस्लाम को लग जाएंगे। ये है दावत इल्लाह, अल्लाह की तरफ दावत देना। मुसलमानों में ये काम करके पहले मुसलमानों को जिंदा करना है इस्लाम में, मुसलमान को इस्लाम पे खड़ा करना है, फिर मुसलमानों के भाई से मजमू ये जिम्मेदारी होती है कि गैरों में भी ये काम करना है। हम मुसलमानों में दावत का काम करने की वजह से गैरों की दावत माफ नहीं हो जाती अपने से, बहसत मजमूई मुसलमानों के जिम्मे है कि मुसलमानों में भी दावत का काम करना, गैर मुस्लिमों में भी दावत का काम करना, पूरी दुनिया के इंसानों में दावत का काम फर्ज है। मगर इस वक्त हम क्या कर सकते हैं वो तो करो, वो है मसला, वो मुसलमानों में जाके चुनके कर सकते हैं, इसलिए उसके लिए रास्ते बताए जाते हैं, तरगीब दी जाती है कि आदमी इसमें करेगा, आज करेगा, 100 साल करेगा, 200 साल करेगा, तो फिर एक बात आएगी कि वो दूसरों में भी बोलने के काबिल होगा, दूसरे भी मुसलमान हो सकेंगे। और आज तो सूरत हाल ये है, इंफरादी तौर पर तो इजाजत है देने की, लेकिन आने से ज्यादा लोग जाते हैं, कितने लोग मुसलमान होते हैं आसानी से फिर निकल भी चले जाते हैं, कोई उनको सहारा देने वाला नहीं, कोई उनको शादी करने वाला नहीं, कोई उनको बिजनेस देने वाला नहीं, कोई उनको पैसा देने वाला नहीं, खर्चा देने वाला नहीं, जो खर्चा दिया उधर निकल जाते हैं, ईमान तो बना नहीं, अंदर से सारी गड़बड़ हो जाती है। और ये जब है कि हालात ऐसे हैं कि फ्रीडम है, आपको आजादी है, आपको बोलने का मौका है बल्कि, लेकिन अगर हालात ऐसे हुए कि लोग मुखालफत पर आ गए, लड़ने पर आ गए, तो गैर मुस्लिमों में दावत देने के बाद में लड़ाई का माहौल क्रिएट हो जाता है ऑटोमेटिकली इज्तमाही तौर पर। यही वजह है कि सहाबा को हर वक्त लड़ते ही रहना पड़ा ना भाई, तो उस लड़ाई के माहौल का माहौल को कैसे मैनेज करेंगे, कैसे बर्दाश्त किया जाएगा, वो है मसला। उसकी वजह से नहीं दी जाती दावत, तो इज्तमाही तौर पर दावत दी जाएगी तो लड़ाई की नौबत आएगी, आप लड़ सकते हैं नहीं लड़ सकते, इसकी वजह से क्या है एहतियात करनी पड़ती है। हाँ इंफरादी तौर पर आपकी किसी से दोस्ती है, आप किसी से मजहबी बात कर सकते हैं, आजादी है, बात करो, समझा लो, एक बात है। ये सारे के सारे मुसलमान गैर मुस्लिमों में क्यों नहीं देते दावत, तो वजह उसकी ये होती है वरना, मगर जिम्मेदारी तो है। अब हम चूंकि मजबूर हैं, मजबूरी में जो कर सकते हैं वो करना है, उसमें यह है कि अपने मुसलमान भाई को तो हम बुला सकते हैं अल्लाह की तरफ, इसलिए अल्लाह पाक ने मुसलमान को सबसे पावरफुल जो चीज आता फरमाई है वह दावत इल्लाह है, अल्लाह की तरफ बुलाने का फन। और ये तबलीग का जो रास्ता बोलते हैं उसी के साथ खास नहीं है, तबलीग का काम तो दावत के कामों में से एक काम है, हर वो चीज जिससे आप अल्लाह की तरफ बुलाएंगे वो दावत होगा। बात से बुलाएं, लिटरेचर से बुलाएं, मदरसे खोल के बुलाएं, इदारों के जरिए से बुलाएं, ऑर्गेनाइजेशन के जरिए से बुलाएं, किसी तरीके से भी लोगों में दीन फैलाने का काम करोगे, दीन बचाने का काम करोगे, दीन की हिफाजत का काम होगा किसी भी शक्ल में, उसमें जो माल लगेगा वो भी, जो सलाहियत लगेगी वो सब के सब दावत इल्लाह में। हम तो यही जानते हैं कि अजान भी दावत इल्लाह में ही आती है, क्योंकि आदमी अजान दे रहा है अल्लाह रब्बा हदी दावत इत्तामा, तो अजान का काम भी दावत होता है, तो तालीम कैसे दावत नहीं होगी, इदारा चलाना कैसे दावत नहीं होगा, वाज करना कैसे दावत नहीं होगा, इंफरादी तौर पर जो खानकाएं बुजुर्गाने दिन चला रहे हैं वो दावत कैसा नहीं है, जो उनकी मजलिस होती है वो दावत कैसा नहीं है, अपने अपने तौर पर मशाइखिन बड़े बड़े काम अंजाम दे रहे हैं वो दावत कैसे नहीं है, तबलीग का काम ये भी दावत है। तो दावत ये इस्लाम का उम्मत की जिम्मेदारियों में से है, लेकिन ये किस शक्ल में किस शेप में होगा उसके अल्लाह उलमाए किराम उसकी तफसीलात को ज्यादा जानते हैं। बाकी अमूमियत के साथ में अवाम को तबलीग के काम में जुड़ने की इसलिए तरगीब दी जाती है कि ये बहुत ही ज्यादा सिंपल है और सबके लिए यानी पॉसिबल है, सभी कर सकते हैं और मुयस्सर भी है, अवेलेबल भी है और फायदामंद भी बहुत ज्यादा है, और कोई चीज घर की डिस्टर्ब भी इससे नहीं होती, और बीवी बच्चे वाले मसरूफ लोगों के लिए काबिल अमल है। उसकी वजह से क्या है एक उमूमियत के साथ में मेहनत हो रही है उसकी तरगीब दी जाती है। अल्लाह पाक हम सबको अमल की तौफीक अता फरमाए। اللهم صل على سيدنا مولانا محمد وبارك وسلم ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين اللهم انك عفو كريم تحب العفو فاعف عنا يا كريم يا الله ہمارے گناہوں کو معاف فرما دیجئے ہمارے خطاؤں سے درگزر فرما دیجئے کرم کا، رحم کا، عفو عافیت کا، یسر کا، سہولت کا، آسانی کا معاملہ فرمائیے، اپنے کرم سے ہماری دعاؤں کو قبول فرمائیے. وصلی وسلم مبارک علی سیدنا مولانا محمد وآلہ وآصحابہ اجمعین. الحمدللہ.